نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تيسر وتمم بالخير محسن انسانیت. اس میں سے فورتھ چیپٹر ہم پڑھ رہے ہیں اور اس میں ہم دیکھیں گے آج ٹاپک ہلاکت انگیز غداریاں. اس سے پیچھے ہم نے پڑھا تھا اللہ کے نبی صلی اللہ علیہ وسلم کے قتل کی کوششیں. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ آج بھی دین کے فتنوں سے بچائے, اللہ تعالیٰ ہماری نسلوں کو اسلام پہ عمل کرنے والا بنائے, اور اس عمل کی وجہ سے اگر کوئی مشکلات آتی ہیں تو اللہ تعالیٰ ہمیں ان مشکلات پہ صبر کرنے والا اور جمنے والا بنائے, اور ہمارا عمل اس قابل ہو کہ اللہ تعالیٰ کی مدد ہم تک آ سکے. تو آئیے پڑھتے ہیں کیا ہے اس ٹاپک میں. تھوڑا سا اندازہ دے دوں آپ کو کہ پہلے تو سراسر نبی صلی اللہ علیہ وسلم کی ذات پہ کیچڑ اچھالا گیا اور آپ کی ہلاکت کی کوششیں کی گئیں, آپ کے قتل کی کوششیں, لیکن اس میں آپ اسلام دشمن سرگرمیاں جو تھیں ان کی, ان سب کو دیکھیں گے کس طرح سے تھا. اوپر ہم نے مدینہ کی اسلام دشمن طاقتوں کی جن شرارتوں کا ذکر کیا ہے وہ اخلاقی اور قانونی لحاظ سے سنگین جرائم کی تعریف میں آتی ہیں, اور اگر ان پر سخت ترین کارروائی کی جاتی تو دین و سیاست کے بہترین اصول عدل کے عین مطابق ہوتی. یعنی اگر نبی صلی اللہ علیہ وسلم پہ ہاتھ اٹھانے کی جو انہوں نے کوشش کی تھی اس کا بدلہ دیا جاتا تو یہ کوئی غلط نہیں تھا. انگلش میں تو کہتے ہیں ٹٹ فار ٹیٹ, تو کوئی غلط کرے تو آپ اس کا غلطی کا جواب اس کو دیں, لیکن اللہ کے نبی نے ایسا نہیں کیا. مگر حضور پاک صلی اللہ علیہ وسلم نے بڑا ہی ٹھنڈا اور صابرانہ رویہ اختیار کیا, جس تحریک کے سامنے اصل مقصود انسانیت کی اخلاقی اصلاح و تعمیر ہو وہ اقتدار کی تلوار اور قانون کے ڈنڈے پر سارا انحصار نہیں کر سکتی. لوگ کتنی بھی پستی دکھائیں وہ انسانی فطرت سے مایوسی کو اپنا نقطۂ آغاز نہیں بناتی بلکہ لمبی امیدیں باندھ کر قدم بڑھاتی ہے. اس کی اصل قوت تعلیم و تفہیم ہوتی ہے, نہ کہ تعزیر و تحدید. اقتدار اور قانون کی طاقت سے ایک مناسب حد تک کام لیے بغیر تو کوئی نظام ریاست وجود ہی قائم نہیں رکھ سکتا, لیکن انسانوں کے ذہن و کردار کی تبدیلی کا کام تلواروں اور کوڑوں سے کبھی نہیں ہوتا. اس کو ہائی لائٹ کر لیں, کبھی ڈنڈے کے زور پہ کردار سازی نہیں ہوئی, چاہے آپ اپنے بچے کو وہ درست کرنا چاہیں, آپ شاگرد کو درست کرنا پڑے, یا قوموں پہ ڈنڈے برسائیں کوڑے برسائیں تاکہ وہ اچھے کردار کے ہو جائیں, یہ کبھی نہیں ہوگا. عقلی دلیل اور اخلاقی اپیل سے ہوتا ہے, اس کو بھی ہائی لائٹ کریں. جس کو بدلنا ہے آپ نے, جس کا انٹلیکٹ چینج کرنا ہے, اس کی عقل کو دلیل دیجئے اور اخلاق ایسا رکھیے کہ جو اپیلنگ ہو, جس کی طرف کشش محسوس کریں لوگ. اس راہ میں غصے کی بجائے تحمل اور انتقام کی بجائے صبر زیادہ کارگر ہوتا ہے. انسانیت کے محسن اعظم نے تاریخ کی فضاؤں کو حسن اخلاق سے روشن کرنا چاہا, مخالفوں کی زیادتیوں اور فتنہ سازیوں پر مرد افکن درجے کا صبر پایا, یعنی بہت بڑا صبر. اتنے بڑے افو اور اتنی بڑی چشم پوشی کی مثال تاریخ میں نہیں ملتی کہ کچھ لوگ حضور کی برسوں کی کمائی کو فتنوں کے جھکڑوں میں اڑا دینا چاہتے ہیں. یعنی آپ نے جو ساتھی اتنی محنت سے تیار کیے ہیں آپ ان کو فتنوں کی وجہ سے ادھر ادھر کر دیں, آپ نے ایسا کبھی نہیں کیا. نظم اور قانون کو معطل کرنے کے سامان کرتے, یعنی لوگوں کا دل کیا کرتا ہے کہ سارا سسٹم بدل جائے, سارا سسٹم خراب ہو جائے. قتل کی سازشیں گھانٹتے ہیں, ذلیل طریقوں سے پریشان کرتے ہیں, اور دنیا بھر میں اپنے نمونے کی پہلی نوخیز ریاست کا سربراہ شر اور فساد کے اس طوفان کے نرغے میں سے بڑے وقار اور سکون کے ساتھ بلکہ موجوں اور نہنگوں کو ایک خندہ استہزاء, خندہ استہزاء کہتے ہیں مسکراہٹ جس میں تھوڑا سا طنز ہو, سے داد دیتا ہوا چھوٹی سی ہچکولے کھاتی کشتی کو نکال لیے جا رہا ہے. مشکل لفظ تھے, مفہوم بتا دیتی ہوں کہ نبی صلی اللہ علیہ وسلم کے اوپر جو حملے کرنے کی کوشش کی تو اس کا ایک تو جواب یہ تھا کہ آپ بھی ان کے ساتھ ایسا ہی معاملہ کرتے, اور آپ نے یہ سب کچھ دیکھا اور کیا کیوں, اس لیے کہ وہ آپ کی ذات کا معاملہ تھا. نبی صلی اللہ علیہ وسلم دین کا حرج کبھی نہیں برداشت کرتے تھے, اپنی ذات کا حرج آپ کی ذات کو کوئی پیچھے کر دے, آپ کی بے عزتی کر دے, آپ کو اہمیت نہ دے, आप ये बर्दाश्त कर लेते थे। आज इसमें हम सबके लिए भी अमल है, किसी से भी। यदि आप चले, माँ और बच्चे की मिसाल ज़्यादा आसानी से समझ आती है, आपके बच्चे आपकी नहीं सुनते, किसी वक्त आपका वो एहतराम नहीं करते। गुस्सा तो आपको आएगा, लेकिन आप इस पे सब्र कर लीजिए। लेकिन अगर आपका बच्चा नमाज नहीं पढ़ता, आपका बच्चा दीन से दूर है, आपका बच्चा अपने दीन को कमज़ोर करता है, इस पे सब्र ना कीजिए। हमारा हाल बिल्कुल उलट होता है। बच्चे नमाज नहीं पढ़ते, हम कहते इट्स ओके, बड़े होके पढ़ लेंगे, थके हुए हैं, स्कूल जाना है, बड़े हो जाएंगे, ये होगा। ज़रा सा बच्चा हमारे आगे बोले, कहते हैं देखो अब तो हद ही हो गई, अब तो बदतमीज़ हो गया। तो गोया कि हमने अपनी ज़ात को ज़्यादा बड़ा बनाया, जबकि अल्लाह के दीन को बड़ा बनाना था। और हैरत होती है उन लोगों के ऊपर जिनको अपने बच्चों की बेदीनी खिलती तो है, चुभती तो है, लेकिन फिर वो अपने बच्चों को एहसास नहीं दिलाते और उनके लाड़ देखते रहते हैं। इसी तरह से कोई लीडर है, आप उस लीडरशिप की जगह पे अपने आप को खड़ा कर लें। कोई आपको आपका ड्यू हक ना दे, दे कोई बात नहीं। कोई आपसे प्यार करे ना करे, इज्जत करे ना करे, कोई आपकी बात ना माने ना माने, बट जहाँ उस सिस्टम की गड़बड़ और उस काम के अंदर कमी बेशी हो, उसको नहीं बर्दाश्त करना चाहिए। लेकिन हमारे यहाँ बिल्कुल ही अपोजिट कल्चर है। हम अपनी ज़ात की कमी बेशी पे फ़ौरन परेशान होंगे, नाराज़ होंगे, दुखी होंगे, लेकिन सिस्टम चाहे जितना मर्ज़ी ख़राब हो। तो बिल्कुल उल्टी तलवार है, कह लीजिए। अगर अल्लाह के नबी ऐसे वक्त में अपनी ज़ात को एक वजह बनाकर लोगों के साथ इस तरह से रिएक्शन शो करते, तो मदीना में इतने फितने आ जाते कि वो जो थोड़े से सहाबा तैयार हुए थे, जो ज़्यादा साथी थे, वो सारे भी उस चीज़ से महरूम रह जाते। तो लिहाजा अल्लाह के नबी ने बड़ी हिकमत का सबूत दिया। लेकिन मुखालिफ ताकतों ने भी जुर्म व शरारत की आखिरी हद को छुए बगैर दम न लिया। उन्होंने एक बार नहीं, बार बार बाग़ियाना गद्दारी, यानी ऐसी गद्दारी जिसमें बगावत भी शामिल हो, के खुले खुले इकदाम किए और कोई लिहाज इस बात का नहीं किया कि वह एक दस्तूरी माहदे का कलादा अपने गले में डालकर जिस रियासत के शहरी बने हैं, इसकी वफादारी इन पर दीन व सियासत के तकाजे से वाजिब हो चुकी है। गद्दारी के खुले खुले इकदाम ऐसे हैं कि जिनकी सज़ा न आज से पहले और न आज सल्ब शहरीत और मौत से कम रखी गई है, मगर वो जो तमद्दुन की तकदीर बदलने आया था, इसने इतने बड़े और मोहलक जरायम के मुकाबले में भी हद दर्जे का तहम्मुल दिखाया और आखिर दम तक ये कोशिश जारी रखी कि दुश्मन ताकत की हिस्से शराफत बेदार हो, इसके सोचने की ताकतें जाग उठें, वो माकूलियत की तरफ मुड़ जाए और एक बार, दूसरी बार, तीसरी बार संभल जाए। मगर जो लोग टेढ़े रास्ते पर पड़ गए थे, इनकी आंखें नामुरादी के गड़े में गिरने से पहले नहीं खुल सकीं इल्ला माशाल्लाह। मुश्किल लफ्ज़ से क्या मतलब है इसका? कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने अपनी ज़ात को तो बुनियाद नहीं बनाया, लेकिन जहाँ लोगों ने आपकी बात ना मानी, दीन को नुकसान देना चाहा, तो फिर अल्लाह के नबी ने उनको कुछ वार्निंग्स देकर सामना करना और उसका मुकाबला करना शुरू कर दिया। हलाकत अंगेज़ गद्दाराना इकदामात की चंद नुमाया मिसालें हम देखते हैं, जिनसे अंदाज़ा होगा कि सच्चाई और नेकी का निज़ाम कायम करने वालों को किन खारजारों से गुजरना पड़ता है। अब आप देखिए कि वो हो गई बातें, गुजर गई, अब मैं और आप ये क्यों पढ़ रहे हैं? सवाल पैदा होता है, क्या नौहा कुनी है? क्या मरसिए पढ़ने हैं? क्या अल्लाह के नबी के नाम ले ले के रोएंगे, हाय इतनी तकलीफ़ों से गुजरे? नहीं, ये तो एक अलग बात है, वो तो हो गया, अल्लाह ने उनको अजर भी दे दिया। मेरे आपके लिए इसमें गाइडलाइन है, जब आप पैगाम वो लेकर उठेंगे जो नबी लेकर गए, आपके साथ भी ऐसे हालात आएंगे, ऐसे ऐसे नागुफ्ता बेकिस्म के हालात होंगे कि आप परेशान हो जाएंगे। तो उस वक्त में ये सारा कुछ जो हम पढ़ रहे हैं, ये हमारे लिए एक लाहे अमल बनता है, हमें सीखना आता है, हमारे लिए गाइडलाइन हो जाती है कि कभी खुदा न खास्ता इतने सख्त हालात हमारे सामने आ जाएं तो हम ऐसे वक्त में क्या करेंगे। तो वाक़यात में से पहला वाक़या, ये बात रोशन है कि बैत अकबा सानिया की मजलिस में सिद्क व इखलास के जिन पैकरों ने रसूल बरहक के हाथ में हाथ दिया था, इस शऊर के साथ दिया था कि हजूर के मदीना जाने और वहाँ तहरीक इस्लामी का मरकज़ बनने के मानी जंग हैं। ये वाक़या कुरैश के लिए बहुत सी वजूह से बड़ा भारी चैलेंज होगा। वो सख्त जज्बाती اشتعال میں آ کر تلواریں سونت لیں گے۔ اس بنا پر حقیقت بھی واضح ہے کہ حضور کی جان آپ کی قائم کردہ جماعت کا وجود اور دوسرے مرکز تحریک کا تحفظ، تائید ازدی، تائید ازدی کس کو کہتے ہیں؟ اللہ کی مدد، کے تحت تمام تر اب اہل مدینہ کے تعاون پر منحصر تھا۔ اس مقصد سے انصار کے نمائندے اور فعال نوجوانوں سے حضور نے بیعت لی، اور اس غرض کے لیے یہودی قبائل سے پہلے ہی سال ہجرت میں معاہدات استوار کر لیے۔ انصار نے تو اپنی بیعت کا بحیثیت مجموعی آخر دم تک حق ادا کیا، مگر اللہ کی کتاب کے امانت داروں اور انبیاء کے وارثوں نے، مراد بنی اسرائیلی، اور ان کے عقیدت مندوں نے اپنے باندھے ہوئے معاہدوں کو بار بار خود ہی پامال کر دیا۔ بیعت سے اشارہ کس طرف ہے سمجھ آئے؟ نبی صلی اللہ علیہ وسلم ابھی مکہ میں تھے، حج کے سیزن میں، پہلے سال 6 لوگ آئے، آپ سے بیعت کی کہ ہم آپ کا ساتھ دیں گے اور آپ کو اپنے شہر میں بلائیں گے اور آپ کا ہر ممکن ساتھ دیں گے۔ اگلے سال 72 لوگ آئے، یہ بیعت عقبہ ثانیہ میں 72 لوگ تھے، ان سب سے کھل کے بات ہوئی، اور اس موقع پہ حضرت عباس رضی اللہ عنہ نے بھی کھلا کر بتا دیا کہ اگر تم ان کو لے جا کر چھوڑنا ہے تو بھی چھوڑ دو، ہماری سے دشمنی تو ہے لیکن یہ ہمارا بھتیجا ہے، ہمیں اپنی جان سے پیار ہے۔ لیکن بہت ساری باتیں کر کرا کے، بہت سارے تحفظات لے کر جب نبی صلی اللہ علیہ وسلم وہاں گئے تو واقعی پھر انصار نے اس بیعت کا حق ادا کر دیا، لیکن نہ پورا کر سکے تو وہ نہ کر سکے جو پہلے سے دین کے نام پہ معروف تھے۔ سب سے پہلا اور نمایاں واقعہ غداری یہ ہے کہ قریش مکہ نے عبداللہ بن ابی کو کارآمد ترین آدمی پا کر اسے خفیہ خط بھیجا، اور اس کے ذریعے مدینہ کے فاسد اور کمزور عناصر کو اپنے اثر میں لینے کے لیے ایک ہمانگیر پیغام لکھا۔ اب یہ پیغام کس نے کس کو لکھا؟ قریش والوں کے ہاتھ سے تو اللہ کے نبی نکل گئے، تو انہوں نے عبداللہ بن ابی کو جو مدینہ میں تھا ایک خط لکھا، جس میں اصل میں اس کو پرووک کیا، یہ تاثر دیا کہ تم نبی صلی اللہ علیہ وسلم کا ساتھ چھوڑ دو۔ کیا کہا؟ تم لوگوں نے ہمارے آدمی یعنی محمد صلی اللہ علیہ وسلم کو اپنے ہاں بنا دیے، اور ہم خدا کی قسم کھا کر کہتے ہیں یا تو تم اسے مار ڈالو یا مدینہ سے نکال باہر کرو، ورنہ ہم سب مل کر تمہارے خلاف چڑھائی کریں گے اور تم کو قتل کریں گے اور تمہاری عورتوں کو اپنے لیے سامان عشرت بنائیں گے۔ عبداللہ بن ابی اگر ایماندار اور شریف شہری ہوتا تو وہ فوراً اس خط کو حضور تک پہنچاتا، اور اس کی دلی خواہش یہ ہوتی کہ قریش کی دھمکی کے مقابلے میں سارے مدینہ کے جذبات حمیت کو سفارہ کر دیا جائے، لیکن غداری تو اس کی روح میں رچی بسی تھی، وہ اپنی محرومی اقتدار کا بدلہ لینے کے لیے اس پر تل گیا، اور قریش کا منشا پورا کر دیا جائے، اسے اندازہ تھا کہ تحریک اسلامی کے مقابلے میں مدینہ کے باسیوں میں شر پسندوں کی بہت بڑی تعداد موجود ہے۔ لیکن یہ راز بہت جلد کھل گیا اور حضور مطلع ہو گئے، یعنی عبداللہ بن ابی نے تو نہیں بتایا لیکن اللہ نے اپنے نبی کو بتا دیا۔ خود عبداللہ بن ابی کے پاس تشریف لے گئے اور اسے سمجھایا کہ تم لوگوں کے اپنے ہی بیٹے، بھتیجے اور بھانجے اپنی پوری قوت شباب کے ساتھ دین حق کی علم برداری کر رہے ہیں، اور اگر کوئی ایسی ویسی صورت پیدا ہو گئی تو تم دیکھو گے کہ تمہاری ہی اولادیں تمہارے مقابلے میں کھڑی ہیں، تمہیں اپنے ہی بچوں سے لڑنا ہوگا۔ عبداللہ بن ابی کی سمجھ میں یہ بات آ گئی اور وہ اپنے منصوبے سے باز آ گیا۔ واضح رہے کہ جنگ بدر کے بعد قریش نے پھر ایسا ہی ایک خط عبداللہ کو بھیجا۔ اس فتنہ گر نے ایک نہایت ہی نازک موقع پر سخت غدارانہ اقدام یہ کیا کہ جب بنو نذیر کی بار بار کی عہد شکنی اور تخریبی حرکات پر اسلامی ریاست کی طرف سے ان کو 10 روز کے اندر اندر مدینہ کی حدود سے نکل جانے کا حکم ہوا اور وہ اس کے لیے تیاریاں بھی کرنے لگے، تو عبداللہ بن ابی نے ان کو کہلا بھیجا کہ خبردار، اس حکم کی تعمیل نہ کرنا اور اپنی بستی کو نہ چھوڑنا، ہم 2000 آدمیوں کی مدد لے کر آ رہے ہیں۔ اور پھر یہ امید بھی دلائی کہ ایک طرف بنو قریظہ تمہاری مدد کریں گے اور دوسری طرف بنو غطفان تمہارے حلیف یعنی دوست ہیں۔ چنانچہ بنو نذیر نے حضور کو کہلا بھیجا، بنو نذیر کس کا قبیلہ تھا؟ یہود کا۔ کیا کہا؟ ہم یہاں سے نہیں جا سکتے، آپ کا جو جی چاہے کریں، بالآخر اسلامی حکومت کو اپنا حکم منوانے کے لیے فوجی کارروائی کرنی پڑی۔ پھر اسی شخص نے جنگ احد کی انتہائی نازک اور فیصلہ کن موقع پر یہ گل کھلایا کہ جب اسلامی فوج مدینہ سے نکل کر شوت کے مقام پر پہنچی تو یہ 300 منافقین کو لے کر مدینہ لوٹ گیا۔ یہ حرکت اسلامی فوج کی پیٹ میں چھرا گھونپنے کے مترادف تھی، کہتا یہ تھا کہ جب ہماری رائے پر عمل نہیں کیا جاتا اور اختیارات دوسروں کے ہاتھوں میں ہیں تو ہم اپنی گردنیں کیوں کٹوائیں۔ دراصل عبداللہ بن ابی کی رائے یہ تھی کہ مدینہ سے باہر نہ نکلا جائے۔ اب یہاں تک جو بات ہے یہ آپ دیکھیں کہ اس میں عبداللہ بن ابی کے ناطے سے دو مختلف چیزیں ہم نے دیکھی. نمبر ایک, اس نے جب قریش مکہ کا خط پڑھا تو نبی صلی اللہ علیہ وسلم کو خبردار نہیں کیا, اور اندر اس کے حسد کی آگ تھی. کس بات کا حسد؟ کہ مجھے چھوڑ کر نبی صلی اللہ علیہ وسلم کو لیڈر کیوں بنا دیا گیا. آج بھی آپ دیکھیں گے شیطان بہت سے دین کے کام کرنے والوں کے پاس لیڈرشپ کے لیے آتا ہے, جھگڑے ڈلواتا ہے, ہمیں نہیں سمجھا, ہمارا حق نہیں دیا, پریزیڈنٹ تو میں تھا تو پھر میرا اختیار لے کر کسی اور کو کیوں دے دیا, میری مرضی کیوں نہیں چلی, میری رائے کیوں نہیں چلی. یاد رکھیں جہاں بھی شخصیات کا آپس میں جھگڑا بڑھ جائے اور اصل مقصد پیچھے رہ جائے تو سمجھ لیجئے کہ وہاں حقیقت میں دین نہیں ہے, شیطان آ گیا. شیطان کا پسندیدہ کام یہی ہے کہ ہر دور کے لوگوں کو اللہ کے دین کے کام کے بیچ میں رکاوٹیں کھڑی کرنے کے لیے تیار کرے, کیونکہ اس کو پتہ ہوتا ہے کہ اصل تبدیلی تو ادھر سے ہی آنی ہے. جب دین والے دین کے نام پہ اختلافات اور جھگڑوں کا شکار ہو جاتے ہیں, آپ کہہ لیجئے وہ شیطان کے چمچے بن جاتے ہیں. اس سے آسان کام شیطان کے لیے اور کوئی نہیں کہ دو دینداروں کو, دین کا کام کرنے والے مختلف لوگوں کو آپس میں لڑا دے, بھڑا دے, جھگڑا کرنے لگ جائیں, پریشان ہو جائیں. کیوں؟ اس لیے کہ شیطان کا کام ہے ہی یہ کہ وہ لوگوں کو خیر کے کاموں سے روک سکے. تو عبداللہ بن ابی کا کردار دوسرا کھلا تو غزوہ احد کے میدان میں کھلا. بہت سارے لوگ کہتے ہیں اسلام پہ ایسے حالات کیوں آتے ہیں جس میں مسلمانوں کو کشمکش سے گزرنا پڑتا ہے, تو جواب یہ ہے کہ اللہ تعالیٰ کھرے اور کھوٹے کو الگ کرنا چاہتا ہے. اب میرے اور آپ کے لیے اتنے بات میں کیا عمل ہے؟ عمل یہ ہے ہم اپنے آپ کو پہچانیں, ہماری ہمدردیاں اسلام کے ساتھ ہیں یا اپنی ذات کے ساتھ ہیں؟ کیا اپنی ذات کو بنیاد بنا کر دین کا کام چھوڑ دیتی ہوں؟ اپنی ذات کے جھگڑے اٹھا کر کسی چلے چلائے کام کو لات مار کر پیچھے ہو جاتی ہوں؟ آپ سب بھی اپنے لیے لکھ لیں, ابھی تو آپ اسٹوڈنٹ ہیں, جب کبھی آپ دین کے کسی کام میں انصار اللہ بنیں گے تو شیطان کا سب سے بڑا وار آپ پر کیا ہوگا؟ میں اس کے ساتھ نہیں چل سکتی, وہ ہے تو میں نہیں کر سکتی, فلاں ہے تو میں نہیں کر سکتا, وہ آئے گا تو میں نہیں آؤں گا, وہ جائے گا تو میں نہیں جاؤں گا. کسی جگہ کسی ملک میں کسی نے میرے سے ایسی بات کہی کہ میں تیار ہوں ڈیوٹی لینے کو, لیکن اگر فلاں شخص وہاں ہے تو پھر میں نہیں. تو میں نے انہیں کہا کہ آپ کا تو کہنا ایسا ہے کہ جیسے میں فوج میں جانے کو تیار ہوں پاکستان کی, لیکن اگر انڈیا حملہ کرے گا تو پھر میں نہیں ہوں. آپ اس کو جنگ بنا لیں. آپ یہ کہتی ہیں, آپ کہیں نہیں میں ان کے ساتھ کام کروں گی, کیونکہ نفس موٹا ہوتا ہے. یاد رکھیے اللہ تعالیٰ نے ہمیں بھی تو توڑنا ہے نا. جب ہم رب سے جڑتے ہیں تو رب ہمیں مختلف طریقوں سے توڑنا چاہتا ہے. تو ہمیشہ یاد رکھیے, جب اپنی موت کو یاد رکھیں, حساب کتاب کو یاد رکھیں, پل سرات کو یاد رکھیں, قبر کی پہلی رات کو یاد رکھیں, تو آپ تو بھول ہی جائیں گے کہ کون ہے اور کون نہیں ہے. اور ہی بڑے فتنے ہیں شیطان کے پھیلائے ہوئے. ابھی تو دین ویسے ہی نہیں اچھا لگتا, ابھی تو اس کی قربانیاں, اس کی ہجرتیں نہیں قبول ہوتیں, کہاں اپنی ذات کو بیچ میں بنیاد بنا کر کٹنے لگیں. اور وہاں جہاں کے ہوں ہی بہت تھوڑے سے لوگ. آپ دیکھیے پاکستان میں مساجد کی کثرت ہے الحمدللہ, ایک مسجد بند بھی ہو گئی تو کیا ہے, بہت ساری ہیں. میں نے یہ جھگڑے ان ملکوں میں دیکھے ہیں کہ یقین کریں کہ گنتی کی چند مسجدیں اور ان میں سے بھی ایک بند ہے, ایک پہ یہ مسئلہ ہے ایک پہ وہ ہے. یہ ہر سفر کے دوران, یعنی میں ایک جگہ تھی ایسی جگہ کہ جہاں جانا مشکل ہے, بلکہ آپ یہ ابھی جو ہم اس ٹور میں گئے تھے تو ہم لوگ سرچ کر رہے تھے گوگل پہ کہ رستے میں کہیں نماز پڑھیں گے. اب آپ دیکھیے آپ کہاں بیٹھے ہیں, اوسلو میں, اوسلو سے آپ لوگ جا رہے ہیں تھرونہائم, رستے میں کوئی مسجدیں دیکھیں گے نا؟ یا تھرونہائم جیسا شہر جو ہمارے لیے بالکل ایک نیا شہر تھا, وہاں جا کر بھی وہاں ایک بردر ملے ہمیں, یہاں سے تھے, انہوں نے ہمیں اپنے گھر انوائٹ کیا. تو جب وہ اس شہر کی ہسٹری سنا رہے تھے تو اس میں بھی کہا کہ چار پانچ مسجدیں اور فلاں بند ہو گئی ہے آپس کے جھگڑوں سے. تو میں نے کہا جھگڑے یہاں بھی پہنچ گئے, ہم تو 12 گھنٹے لگا کے آپ کے شہر پہنچے ہیں, تو جھگڑا کتنی جلدی پہنچ گیا. جہاں ہے نہیں کوئی نام, نہیں کوئی نشان, نہیں ڈھائی ڈوٹکو بیٹھے ہیں مسلمانوں کے, وہاں بھی لوگ جھگڑ ہیں. اور اس کی وجہ سمپل ایک ہے کہ وہ لوگ سامنے آ جاتے ہیں مسجدوں کی لیڈرشپ میں جو خود نہیں نماز پڑھتے, جو خود قرآن سے نہیں جڑے ہوتے. اور میں نے دیکھا زیادہ جھگڑے مردوں میں ہوتے ہیں, ہر جگہ یہ سلسلہ چلتا ہے. تو کسی نے ہمیں بھی یہ مشورہ دیا کہ آپ ایسے کریں وہ کریں, آپ رجسٹریشن میں ان کو ڈالیں ان کو ڈالیں, کیونکہ بعد میں بڑے جھگڑے ہوتے ہیں. تو میں نے کہا کہ الحمدللہ اللہ بڑے بول سے بچائے, آگے سے بھی بچائے. پچھلے 15-20 سال میں آج تک ہر ملک میں کام کیا, الحمدللہ ہمارے ساتھیوں کے بیچ میں کوئی جھگڑا نہیں ہے. फिर मेरे दिल में आया कि शायद झगड़े सिर्फ मर्दों में होते हैं, लेकिन मर्द और औरत की बात नहीं। फ़र्क पता क्या है कि जब कुरान से गुजरे हुए साथी आते हैं ना इन चीज़ों में, तो उनको ये चीज़ें कुछ नहीं होती कि मैं प्रेसिडेंट, के मैं प्राइम मिनिस्टर, के मैं ट्रेजर, के मैं आपका फलां फलां हूँ, ट्रस्टी हूँ। वो कहते हैं खिदमत करनी है, जैसे मर्जी करा लो। तो असल झगड़ों की वजह शख्सियात का कुरान और सुन्नत पर ढलावा ना होना है। अब आप देखिए, जो अब्दुल्ला बिन उबई के झगड़े पड़े, क्या वो मुसलमान नहीं था? आप यहाँ कोई झगड़ा ऐसे लोगों का नहीं पढ़ेंगे जो कुफर पे थे। ये एक नुक्ता नोट कीजिए, मदीना में नबी सल्लम की जितनों ने भी मुखालफत की, पहला किरदार पढ़ लिया अब्दुल्ला बिन उबई, दूसरा अबू आमिर पढ़ने लगे, ये दोनों मुसलमान थे। काफिरों ने नहीं आपका मुकाबला, उन्होंने तो आपको निकाल के बाहर कर दिया, उन्होंने तो एक्सेप्ट ही नहीं किया। मक्का वालों की दुश्मनी नबी के पैगाम से थी, ज़ात से प्यार था आपकी, रिश्तेदारियाँ थी, खून का ताल्लुक था, ख़ानदान था, बिरादरी था। मदीना वालों का मसला क्या था? पैगाम पसंद नहीं था। तो इन्हीं में एक दूसरी शख्सियत अबू आमिर, जिसको अबू आमिर फासिक कहा जाता है, गद्दाराना साजबाज के लिहाज से दूसरी नुमाया शख्सियत अबू आमिर की थी। मस्जिद दरार के सिलसिले में हम इसका तारुफ ले चुके हैं। इस फितना गर ने मार्का बदर के बाद नबी अकरम की फतह से जल भुन कर मक्का का सफ़र किया और अबू सुफियान से मिलकर कुरैशी सरदारों को इंतकाम के लिए भड़काया। जंग उहद की आग को दहकाने में भी इसका हिस्सा था। ये ख़ुद भी कुरैशी लश्कर के साथ मैदान जंग में जोम के साथ उतरा कि मेरे कहने पर कबीला औस के लोग इस्लाम का साथ छोड़कर कुरैश की तरफ आ जाएंगे। इसने मैदान जंग में औस वालों को पुकारा, मगर इसको वो जवाब मिला के दिमाग दुरुस्त हो गया। यानी मदीना के जो लोकल थे, अंसार थे, वो अल्लाह के नबी के साथ बहुत मुखलिस थे, तो उन्होंने इसको कोई अच्छा जवाब ना दिया। और तो और, ख़ुद इसके फ़र्जंद हज़रत हंजला नहायत इखलास और जानिसारी से सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम के इशारों पर सर बकफ़ खड़े थे। सर बकफ़ क्या होता है? सर पे कफन बांध के खड़े थे कि अब या तो आपको बचाएंगे या फिर हम खुद मर जाएंगे। फिर उहद के बाद ये हरकल रूम के पास पहुंचा ताकि वहां से फ़ौजें चढ़ा लाए। इधर मुनाफिकीन को दर पर्दा भरोसा दिलाया गया था कि तुम तैयार रहना, मैं मदद लेके आ रहा हूं। इस शख्स का एक कारनामा ये भी है कि इसने मुकाम हुनैन के करीब नबी सल्लम को अज़ियत देने के लिए घड़े खुदवाए थे, चुनाचे आप एक घड़े में गिरे और आपको कई चोटें लगीं। तो आप इसका किरदार सूरत तौबा में पढ़ते हैं, हैरत होती है। और बेटा देखिए कितना प्यारा साहबी, वो गसीलुल मलाइका कहलाया और बाप का ये मुकाम है। और आप देखिए कि नबी सल्लल्लाहु अलैहि वसल्लम के लिए घड़ा खुदवाना, आप ज़रा इमेजिनेशन में लाएं ज़रा। फजर के लिए जा रहे हैं और ऊपर घास डली हुई है और आप घास पे पांव रख के हैं, समझते हैं कि घास से लेके अंदर घड़े में गिर जाते हैं। कितनी तकलीफ़ें थी। क्या आज के मुसलमानों पर थ्रेट ज़्यादा है जो उस दौर में था? हमारा जो ईमान है उसके मुताबिक आज ही बड़ा है। जो उनका ईमान था उनको उस दौर के टॉर्चर और उस दौर की मुखालफतों के बावजूद भी हिला ना सका। तो ये जो आज आप पर मैं कहते हैं ना कि इस्लाम के हालात बड़े तंग हैं, मुसलमानों के ख़िलाफ़ साजिशें हैं, तो इसको अब इस टॉपिक को पढ़ के चेंज कीजिए। ये साजिशें, ये गद्दारियाँ और ये तकलीफ़ें और ये फितने अल्लाह के नबी के दौर में इससे कई गुना ज़्यादा थे। हम तो एक बात सुन के हिल जाते हैं, वजह क्या? इसलिए कि हमारा ईमान कमज़ोर है। उनके ईमान इतने बड़े थे, उनको तकलीफ़ें भी आती थी, वो हंस के डाल देते थे, मुश्किल चली जाती थी। और याद रखे, जिस मुश्किल को पालने लग जाएंगे और उसको हाथों से सहलाने लग जाएंगे, वो बीमारी भी बढ़ जाती है। आप बीमार हैं ना, रफ़ एंड टफ हो जाएगा, जोगा देखी जाएगी। और आप ज़रा अपनी बीमारी को ले जाएँ किसी डॉक्टर के पास, उसने कहना बिस्तर से ना उतरना और ये ना करना और ये ना खाना वो ना खाना, और एक ज़हनी तौर पर आपको ऐसा फील करा देंगे कि बस आप मौत के करीब हैं। आप देख लीजिए, बहुत सारे लोग हैं डॉक्टरों के पास नहीं भी जाते तो ज़िंदा ही रहते हैं। ज़िंदगी जितनी लिखी हुई है वो तो लिखी हुई है। ये नहीं मैं कहती कि डॉक्टरों के पास ना जाएं, लेकिन हवा ना बनाएं। अपनी ज़ात को हमेशा अल्लाह की नज़र से देखिए कि ए मालिक तू हमारी हिफाजत करते। हम डॉक्टर पे भी जाएंगे, हम इलाज भी कराएंगे, लेकिन हमारा भरोसा, हमारा तवक्कुल तेरे ऊपर है। तू ठीक करेगा, ना कि हमारी कोशिश या हमारी दवा खाना या उसका परहेज़ करना हमें बेहतर करेगा।